शुभ प्रभात। थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीसा मोतेसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा सञ्चार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा सञ्चार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2079 साल माघ 19 गते बिहिबार, नेपाल सम्बत 1143, फेब्रुअरी 2 तारिक सन् 2023।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
समयमै काम नसकेपछि आफ्नै कम्पनीको म्याद थप्दै शहरी विकास मन्त्री पाण्डे, कालो सूचीमा पर्ने ऋणी 3 गुणाले बढे।
80 करोडको इन्धन ट्याङ्की निर्माणमा अख्तियारको अनुसन्धान, भ्रष्टाचारमा दोषी ठहर भएका सडक विभागका पूर्व महानिर्देशकको 65 आना जग्गा जफत।
संसदमा सांसदहरूको जुवाहारी, सभामुख मौन, गृह मन्त्रालयको विवादमा मध्यमार्ग खोज्दै एमाले।
भारतद्वारा 450 खर्बको बजेट सार्वजनिक, नेपाललाई पाउने 9 अर्ब रुपियाँ सहयोग, आयकरको सीमा बढाइयो।
र एन्फादेशनेमवाङ एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित।
कृषि, जैविक विविधता, खाद्य सुरक्षा तथा पोषण जीविकोपार्जन एवं स्वास्थ्य जीवन र वातावरणको मुख्य आधार हो। पछिल्लो समय आधुनिक खेती प्रणालीभित्रका कतिपय नकारात्मक अभ्यासहरू तथा जलवायु परिवर्तन लगायतका कारण कृषि जैविक विविधतामा ह्रास हुने क्रम तीव्र रूपले बढिरहेकोले यसको संरक्षण गर्नु अपरिहार्य भएको छ।
कृषि जैविक विविधता जोगाउन उपयोगी वनस्पति एवं जीव जन्तुको वासस्थान संरक्षण तथा सम्वर्धन गरौँ। पशुपालन सहितको मिश्रित खेती प्रणाली अपनाऊ। एकल बालीको सट्टा बालीको खेती गरौँ। रैथाने बाली एवं जातको संरक्षण गरौँ। सकेसम्म कम खनजोत गरौँ तथा छापो बाली लगाऊ। बाली कटानी गरेपछि जरा एवं ठुटाहरू जमिनमा नै छोडौँ। वनस्पतिक विषादीको प्रयोग गरौँ। रासायनिक मलको सन्तुलित प्रयोग गरौँ र प्राङ्गारिक एवं जैविक मलको प्रयोग बढाऊ।
तसर्थ मानव सभ्यता जोगाउन कृषि जैविक विविधताको संरक्षणमा सबैले पहल गरौँ।
राष्ट्रिय कृषि जैविक विविधता वर्ष 2079 सचिवालय, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, श्रीमहल ललितपुर।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। स्वार्थ बाजिने गरी सहरी विकास मन्त्री बनेका विक्रम पाण्डेको कम्पनी कालिका कन्स्ट्रक्सनले समयमै काम नसकेपछि म्याद थपिदिने प्रक्रिया अघि बढेको छ। सम्झौता अनुसार काम नसक्ने कम्पनीलाई कारवाहीको भागीदार बनाउनु पर्नेमा कालिकालाई सहरी विकास मन्त्रालय अन्तर्गतकै ठेक्कामा थप समय दिन लागिएको हो। सहरी विकास मन्त्रालय अन्तर्गत करिब 5 अर्ब रुपियाँका ठेक्कामा एकल र संयुक्त जेवी रूपमा काम गरिरहेको कालिकाका मालिक पाण्डे, राप्रपा सभापति, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनको जोडबलमा सहरी विकास मन्त्री हुनुभएको हो। भ्रष्टाचारका विषयमा सामाजिक रूपमा समेत असङ्गत कसम खाएका लिङ्गदेनबाट आशीर्वाद पाएका मन्त्री पाण्डेले आफ्नो कम्पनीको स्वार्थ पूरा हुने गरी राज्य पदको दुरुपयोग गर्न लाग्नु भएको छ। सहरी विकास मन्त्रालय अन्तर्गत धनगढी उपमहानगरपालिकामा सडक र नाला निर्माण गर्न ठेक्का लिएको कालिकाले काम नसकेपछि म्याद थप्न लागिएको छ। सडक तथा नाला निर्माण 2079 साउन 18 भित्र सक्ने भन्दै कालिकाले 2077 असार 28 96 करोड रुपियाँमा ठेक्का लिएको थियो। पछि म्याद थपेर पुस 15 पुर्याएको थियो। ठेक्का सम्झौता अनुसार 10.25 किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेछ, तर थपिएको म्याद पनि सकिँदा पुस 16 2.39 किलोमिटर मात्रै सडक कालोपत्र भएको थियो। अब 2080 वैशाख 19 समय लम्ब्याउन आयोजना कार्यान्वयन इकाइ धनगढीले फाइल तयार पारेर क्षेत्रीय सहरी विकास आयोजनामा पठाइसकेको छ। धनगढी उपमहानगरका मेयर गोपाल हमालले पटक पटकको ताकेतापछि बल्ल सडक र नालाको काम सुरु भएको बताउनुभयो। हामी जनप्रतिनिधि भएर आएदेखि नै ताकेता गरिरहेका छौँ, उहाँले भन्नुभयो। कोभिड महामारी र मजदुर भागेको बहाना बनाएर पनि ठेकेदारले सुरुमा नियमित काम नगरेको उपमहानगरका कर्मचारीहरू बताउँछन्। कालिकाले नै ठेक्का लिएको कैलालीकै गोदावरी नगरपालिकाभित्रको सहरी सडक र नाला निर्माण पनि समयमा नसकिएपछि म्याद थपको प्रस्ताव अघि बढाइएको छ। ठेकेदार पाण्डेको म्याद थप्दै मन्त्री पाण्डे शीर्षकमा कान्तिपुरमा समाचार छ।
कोभिडका कारण शिथिल उद्योग व्यवसाय तङ्ग्रिन नपाउँदै बैङ्क तथा वित्तीय संस्थाको ब्याज पनि महँगिएपछि व्यवसायीहरू ऋणको पासोमा पर्न थालेका छन्। पछिल्लो 6.5 महिनामा ऋण तिर्न नसकेर कालो सूचीमा पर्ने व्यवसायको संख्या 3 गुणाले बढेको छ। यो कर्जा सूचना केन्द्रको तथ्याङ्क हो। केन्द्रका अनुसार चालु आर्थिक वर्षको 15 मार्चसम्म 13,226 ऋणी कालो सूचीमा परेका छन्। यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 3 गुणाले बढी हो। यति मात्रै होइन, चालु आर्थिक वर्षको 6.5 महिनामा कालो सूचीमा पर्नेको संख्या अघिल्लो सिङ्गो आर्थिक वर्षको भन्दा पनि धेरै हो। 2078-79 वर्षभरि 13,216 जना ऋण तिर्न नसकेर कालो सूचीमा परेका थिए। यो डरलाग्दो तथ्य सार्वजनिक हुँदै गर्दा बदनामीको त्रासले एकपछि अर्को व्यवसाय आत्मदाह गर्ने सम्मको निर्णयमा पुगेका घटना पनि बढ्न थालेका छन्। 2072-73 2075-76 चार वर्षमा 3,910 जना मात्रै कालो सूचीमा परेका थिए। त्यस यता निरन्तर बढ्दै गरेको दर गत वर्षदेखि तीव्र देखिएको हो। 2076-77 3,200 जना कालो सूचीमा परेकामा 2077-78 4,641 पुगे। 2078-79 यो संख्या तीव्रभन्दा धेरैले बढेर 13,216 पुग्यो। यसरी पछिल्ला 5.5 वर्षमा 37,207 जना कालो सूचीमा परेका छन्। कालो सूचीमा पर्ने ऋणी 3 गुणाले बढे। नयाँ पत्रिकामा समाचार छ।
नेपाल आयल निगमले नेपालगञ्जमा निर्माण गर्न अम्लेखगञ्जमा निर्माण गर्न लागेको इन्धन भण्डारण ट्याङ्कीको ठेक्कामा अनियमितता आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छानबिन थालेका छन्। 10,000 किलोलिटर इन्धन भण्डारण क्षमताको ट्याङ्की निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा नगराएको, निश्चित कम्पनीका लागि अनुकूल हुने गरी मापदण्ड बनाएर ठेक्का प्रक्रिया अघि बढाइएको र बढी लागतमा सम्झौता गरेका विषयमा छानबिन थालिएको हो। विभिन्न क्षेत्रबाट प्राप्त सूचनाका आधारमा अख्तियारले छानबिन सुरु गरेको हो। यसबारे अख्तियारले छानबिन गरी प्रतिवेदन पेश गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले भन्यो। आयोगको उक्त निर्देशनपछि मन्त्रालयकी सहसचिव राधिका आर्यालको संयोजकत्वमा 4 सदस्यीय समिति गठन गरिएको थियो। समिति सदस्यहरूमा मन्त्रालयको कानून तथा फैसला शाखाका बालकृष्ण निरौला, आपूर्ति नीति तथा नियमन शाखाकी उपसचिव उर्मिला केसी र शाखा अधिकृत चन्द्रिका पण्डित छन्। समितिले निगमका कार्यकारी निर्देशक उमेश थानी तथा ठेक्का प्रक्रियामा संलग्न अधिकारीमाथि बयान लिएर प्रतिवेदन बुझाइसकेको छ। इन्धन भण्डारण ट्याङ्कीका सम्बन्धमा प्रतिवेदन बनाएर मन्त्रालय पेश गरिसकेका छौँ। प्रतिवेदन मन्त्रालयबाट अख्तियार पुगेको होला, सहसचिव आर्यालले भन्नुभयो। निगमले 90 दिनलाई पुग्ने इन्धन भण्डारणका लागि अम्लेखगञ्जमा 10,000 किलोलिटरका 2 भण्डारण ट्याङ्की बनाउन लागेको छ, जसमा 5,000 किलोलिटर पेट्रोल र 5,000 किलोलिटर डिजेल मौजदात हुने दावी गरिएको छ। यी 2 ट्याङ्की निर्माणका लागि करिब 80 करोडको लागत अनुमान गरी 79 साल असोजमा टेन्डर आह्वान भएको थियो। रेलिगेयर कन्स्ट्रक्सन प्राली र समानान्तर निर्माण सेवाले ट्याङ्की बनाउन प्रस्ताव गरेका थिए। रेलिगेयरले 78 करोड 45 लाख र समानान्तरले करिब 88 करोडको कबोल गरेको निगमका मधेस प्रादेशिक कार्यालय प्रमुख प्रदीप यादवले बताउनुभयो। कम रकम कबोल गर्ने रेलिगेयरलाई कार्तिक 28 निगमले छनौट गरेको थियो। 80 करोडको इन्धन ट्याङ्की निर्माणमा अख्तियारको अनुसन्धान।
अवैध सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सड़क विभागका पूर्व महानिर्देशक आनन्द प्रसाद खनालको भक्तपुरस्थित 65 आना जग्गा सरकारले जफत गरेको छ। सर्वोच्च अदालतले फैसला गरेको 10 वर्षपछि उनको जग्गा लगायतको स्रोत नखुलेको सम्पत्ति जफत प्रक्रिया अघि बढेको हो। गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत साता भक्तपुरको कतुन्जे स्थित खनालको जग्गा आफ्नो नाममा ल्याएको हो। जग्गाको हालको बजार मूल्य करिब 16 करोड रुपियाँ छ। सर्वोच्चको फैसला अनुसार जग्गाको लालपूर्जा सरकारको नाममा आएको छ। विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराईले भन्नुभयो, अन्य ठाउँको जग्गा लगायत सम्पत्ति जफत गरेर ल्याउने प्रक्रियामा छौं। जफत भएको जग्गामा विभागले कसुरजन्य सम्पत्ति राख्न स्टोर बनाउने तयारी गरेको छ। सर्वोच्च अदालतले 12 भदौ 2069 खनाललाई दोषी ठहर गरी 1 वर्ष 3 महिना कैद, 1,21,52,044 रुपियाँ जरिवाना र स्रोत नखुलेको उनको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो। फैसला भएको 10 वर्षपछि बल्ल केही सम्पत्ति जफत भएको हो। सर्वोच्चले खनालका छोराको नाममा काभ्रेको श्रीखण्डपुरमा रहेको जग्गा पनि जफत हुने फैसला गरेको थियो, जुन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। छोराछोरीको नाममा टाउन डेभलपर्स कम्पनीको नाममा 51,000 किता सेयर बराबरको रकम भने नेपाल सरकारको राजस्व खातामा जम्मा भइसकेको छ। त्यस्तै 12 बैङ्क खातामा रहेको 18,00,000 96,000 नगद पनि जफतको फैसला भएको थियो। सो रकम जफत भए नभएको विषयमा विभागले जिल्ला अदालत काठमाडौँलाई पत्राचार गरेको छ। कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले अदालतबाट दोषी ठहर भएका अन्य व्यक्तिको पनि चल अचल सम्पत्ति सरकारको नाममा ल्याउने प्रक्रिया थालेको छ। भ्रष्टाचार मुद्दामै दोषी ठहर भएका पूर्व कर्मचारी मुरारी बहादुर कार्कीको सिनामङ्गल स्थित 10 आना जग्गा र त्यसमा बनेको घर पनि जफत गर्न लागेको छ। त्यसका लागि मालपोत दिल्ली बजारलाई विभागले पत्राचार गरेको छ। त्यस्तै भ्रष्टाचार मुद्दामै दोषी ठहर भएका आमोदानन्द मिश्रको काठमाडौँको 8 आना जग्गा र त्यसमा बनेको घर पनि जफतका लागि प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ। भ्रष्टाचारमा दोषी ठहर भएका सडक विभागका पूर्व महानिर्देशकको 65 आना जग्गा जफत नयाँ पत्रिकामा समाचार छ।
चन्द्रगिरी स्थित वनको 91 रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मालपोत अधिकृत सहित 3 जनालाई विशेष अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको छ। मंगलबारको इजलासले मालपोत अधिकृत शिवप्रसाद रिमाललाई 6 महिना कैद र 20,000 रुपियाँ जरिवाना हुने सजाय सुनाएको हो। त्यस्तै कृत्य कागजपत्रका आधारमा जग्गा आफ्नो नाममा ल्याउने रामकुमार सुयल थापा र मीना कुमारी थापालाई 6-6 महिना कैद सजाय सुनाइएको छ। उनीहरू एका घरकै दिदीभाइ हुन्। मुद्दामा अन्य 4 जनाले सफाई पाएका छन्। प्रतिवादी दिपेन्द्र विक्रम शाह, बाबुराम शर्मा रेग्मी र योगेन्द्र पोखरेललाई प्रमाण अभावमा सफाई दिने फैसला भएको छ। उनीहरूले कानून व्यवसायीका रूपमा कृत्य कागजपत्र बनाउन सघाएको अख्तियारको अभियोग थियो। 92 रोपनी वनको जग्गा व्यक्तिको नाममा दर्ता प्रकरण, मालपोतका अधिकृत र हाउसिङ सञ्चालकलाई कैद र जरिवाना पत्र पत्रिकामा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढा बसौँ, आफू बाँचौ र अरूलाई पनि बचाऊ।
धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा हुने असर
मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन आदि गराउँछ। धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ।
धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपाय
साथी भाइको लहिलहीमा नपरौँ, दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौँ। धूम्रपानबाट छुटकारा पाउनको लागि स्वास्थ्य कर्मीहरूसँग सल्लाह गरौँ।
घरभित्र र बच्चाको अगाडि र सार्वजनिक स्थलमा धूम्रपान नगरौँ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, दुलेगौडा तन हो।
गुणस्तरीय प्लम्बिङको परपर्द नाम
मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको
साथ जीवन भरको।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। मन्त्रीहरूले सार्वजनिक कार्यक्रम र सञ्चार माध्यममा व्यक्त गरेका विषयलाई लिएर प्रतिनिधि सभामा सांसदहरूबीच जुहारी चलेको छ। संवैधानिक मूल्य मान्यताप्रति मन्त्रीहरू जवाबदेही नभएको भन्दै सत्तापक्षकै सांसदले दोहोरी खेल्दा सभामुख देवराज घिमिरे भने मौन बस्नु भएको छ। चालु अधिवेशनमा पहिलो पटक शून्य र विशेष समय हिजोदेखि प्रारम्भ भएको हो। विशेष समय सुरुवात भएकै दिन बैठक सञ्चालनको सुशासनमा प्रश्न उठेको छ। माघ 10 गते राष्ट्रिय सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री परिषदमा रहेर संघीयता विपरीत मन्त्रीहरूले दिएका अभिव्यक्ति स्पष्टीकरणका विषय भएको बताउनु भएको थियो। तर भोलिपल्टै सहरी विकास मन्त्री विक्रम पाण्डेले चितवनमा प्रधानमन्त्रीको भनाइ विपरीत अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेका सांसद रघुजी पन्तले हिजो सदनमा विषय प्रवेश गराउनु भएको थियो। संविधानको आधारभूत विषय र संविधानले तोकेको उत्तरदायित्व विपरीत हुने गरी मन्त्री र प्रधानमन्त्रीको वक्तव्यबाजी भएकोमा पन्तले सदनको ध्यानाकर्षण गराउनु भएको थियो। पन्तको भनाईमा समर्थन गर्दै नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले पनि संविधानको मूल्य मान्यता विपरीत मन्त्रीको टिप्पणी स्वीकार्य नहुने बताउनुभयो। पन्त र बस्नेतको अभिव्यक्ति लगतै राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान बहादुर शाहीले उठेर आफ्नो भनाई राख्न सुरु गर्नुभयो। सभामुखले समय समेत नदिएको अवस्थामा शाहीले पन्त र बस्नेतको भनाईमा आपत्ति जनाउनुभयो। शाहीले सदनमा समेत यस्ता विषय उठाउन पाउनुपर्ने माग राखेसँगै पन्त र बस्नेतले पुनः आपत्ति जनाउनु भयो। तर सभामुखले भने न शाहीलाई के विषयमा आपत्ति भनेर सोध्नुभयो, न त पन्त र बस्नेतसँग विषयबारे जानकारी माग्नुभयो। बस्नेत र पन्त दुवैले आपत्ति जनाएपछि शाहीले आफ्नो अभिव्यक्ति अन्त्य गर्नुभयो। सभामुखले भने आफूले शाहीको कुरा मात्र सुनेको बताउनुभयो। त्यसपछि बोल्ने समयमा समय पाउनुभएका राप्रपाकै धवल शमशेर राणाले संविधानको व्यवस्थाभित्रै रहेर आफ्ना विषय उठाउने बताउनुभयो। उहाँले भन्नुभयो, राप्रपा सानो हलो तर सानो होला तर जनताको मनमा भिजेको छ। हिन्दू धर्म र राजासहितको प्रजातन्त्रको पक्षमा हामी छौँ। हामी संविधानभित्र बसेर हाम्रा विषय उठाउँछौँ। प्रतिनिधि सभा नियमावलीले छलफलमा भाग लिने सदस्यको आचरण र नियमापत्तिको फरक फरक व्यवस्था गरेको छ। नियमावलीको नियम 26 नियमापत्तिको व्यवस्था छ। वक्तव्य दिइरहेको विषयमा आपत्ति जनाउन सभामुखको ध्यानकर्षण र समय पाएपछि विषय राख्ने अभ्यास छ। नियमापत्ति अनुसारको रुलिङ गर्ने वा नगर्ने अधिकार सभामुखलाई नै हुने नियमावलीमा व्यवस्था छ। तर हिजो यो नियम पालना गर्न र गराउन संसद चुकेको छ। सांसदको जुहारी, सभामुख मौन, गोर्खापत्रमा समाचार छ।
सभामुख र उपसभामुख चयन भइसकेपछि हिजो बसेको प्रतिनिधि सभाको नियमित बैठकमा मुख्य दलका शीर्ष नेता उपस्थित भएनन्। प्रतिनिधि सभामा कायम रहेका 273 सांसदमध्ये हिजोको बैठकमा 207 मात्रै उपस्थित भए। शीर्ष तहका नेताहरू बस्ने संसदको अघिल्लो लहरका कुर्सीमा हिजो नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, काङ्ग्रेस नेता रामचन्द्र पौडेल, एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, जनमत अध्यक्ष सिके राउत, रासोपाका उपनेता विराज भक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियार मात्रै थिए। मन्त्री बस्ने कुर्सी पनि प्रायजसो खाली नै थिए। संसद बैठकको नियमित प्रक्रिया सुरु भएकै दिन नेताहरू अनुपस्थित हुनु संसदप्रतिको उपेक्षा भएको संसद सचिवालयका एक कर्मचारीले बताए। राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेताहरूलाई सत्ताको मात्रै चिन्ता भएकाले संसद बैठकमा आउन फुर्सद नभएको बताउनुभयो। सत्ताको चिन्ता भएको मान्छेलाई संसदको बैठकमा आएर जनताको समस्या उठाउने कहाँ फुर्सद छ र उहाँले भन्नुभयो, आफ्ना मान्छेलाई राम्रो पद कसरी दिने, राष्ट्रपति कसलाई बनाउने, सरकार कसरी टिकाउने भन्ने चिन्ता भएका बेला जनताका समस्या छलफल हुने थलोमा किन आउँथे त। शीर्ष नेता र मन्त्रीका कुर्सी रित्तै। कान्तिपुरमा समाचार छ।
नागरिकता प्रकरणले रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालयलाई लिएर उत्पन्न भएको विवाद मध्यमार्गी उपायबाट सुल्झाउन सत्तारूढ प्रमुख दल एमाले सक्रिय भएको छ। गृहको विवादले सत्ता गठबन्धनै टुट्ने जोखिम बढेपछि समाधान खोज्न एमाले अध्यक्ष केपी शर्मा ओली आफैले पनि पहल गरिरहनु भएको छ। सर्वोच्च अदालतले नागरिकताको प्रमाणपत्र अमान्य ठहर गरेर सांसद पद गुमाए लगत्तै पुरानो नागरिकता बिउताएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पुनः गृह मन्त्रालय फर्कन खोजिरहनु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै नदिने अडानमा हुनुहुन्छ। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै गृह मन्त्रालयको नेतृत्व दिन नसकिने धारणा सार्वजनिक रूपमा राख्दै आउनु भएको छ। एमाले भने गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिने तर लामिछाने बाहेका सांसदलाई त्यसमा पठाउने गरी समाधान निकाल्नुपर्ने पक्षमा देखिएको छ। गैर सांसद र राहदानी दुरुपयोग सम्बन्धी आरोप लागेका लामिछानेलाई गृहमै फर्काउन जोड दिँदा पार्टीमा अब गाल आइपर्ने चिन्ता एमालेमा छ। एमाले अध्यक्ष ओलीले हिजो प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर सरकार निर्माणका बेला राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने समझदारी भएको स्मरण गराउँदै त्यसलाई निरन्तरता दिनुपर्ने बताउनु भएको थियो। यही विषयका कारण गठबन्धन भत्किन नहुने धारणा पनि उहाँले राख्नु भएको थियो। त्यसअघि बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र राप्रपाका अध्यक्ष एवं उप प्रधानमन्त्री राजेन्द्र लिङ्गदेनले पनि पहिलेको समझदारी अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने बताउनु भएको बालुवाटार स्रोतले जनाएको छ। गृह मन्त्रालयको जिम्मेवारीमा लामिछानेलाई फर्काउन एमाले अध्यक्ष ओलीले दबाव दिइरहेको बालुवाटार स्रोतको भनाइ छ। तर ओली निकट नेताहरू गैर सांसद रहेका र राहदानी दुरूपयोगलाई स्वीकार गरेका लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन नहुने बताउँछन्। गृह विवादमा मध्य मार्ग खोज्दै एमाले कान्तिपुरमा समाचार छ।
सत्ता साझेदार दलहरूबीच विभिन्न मुद्दामा मतभेद बढिरहँदा काङ्ग्रेस राजनैतिक कोर्स करेक्सन गर्ने दाउमा छ। सरकारलाई विश्वासको मत दिएर प्रधानमन्त्रीसँग सम्वाद बनाइराखेको काङ्ग्रेस राष्ट्रपति निर्वाचनसम्म पुग्दा गत 10 पुसमा भत्किएको राजनैतिक कोर्सलाई करेक्सन गर्ने रणनीतिमा लागेको हो। राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव र आफ्नै पार्टीले सिफारिस गरेको व्यक्ति नै हुनुपर्ने एमाले अध्यक्ष केपी ओलीको अडानले सत्ता साझेदार प्रमुख दुई दलबीच दूरी बढ्दो छ। गृह मन्त्रालय विवाद समेत जोडिएर प्रचण्ड ओली दूरी बढ्दै गएको भन्दै काङ्ग्रेसले पछिल्ला घटनाक्रममाथि गहिरो नजर राखेको छ। अनौपचारिक कुराकानीमा काङ्ग्रेस नेताहरू राष्ट्रपतिको निर्वाचनलाई काङ्ग्रेसले कोर्स करेक्सनको टर्निङ पोइन्ट बनाउन खोजेको बताउँछन्। एक पदाधिकारीका अनुसार सरकार निर्माणका क्रममा 5 दलीय गठबन्धन टुटेपछि 26 पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर काङ्ग्रेसले कोर्स करेक्सनको सुरुवात गरेको थियो। वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुक सरकार गठनका क्रममा बनेको गठबन्धन अप्राकृतिक भएको र अहिले मुलुकको अवस्था असहज रहेको विश्लेषण गर्नुहुन्छ। यसबाट पार पाउन काङ्ग्रेसले भूमिका खेल्ने बेला आएको पौडेलको दावी छ। 25 फागुनमा राष्ट्रपति निर्वाचनको मिति तोकिएसँगै प्रमुख प्रतिपक्षी काङ्ग्रेसको ध्यान राष्ट्रपतिमै छ। निर्वाचनसम्म वर्तमान गठबन्धन टुटाएर कोर्स करेक्सन गर्ने काङ्ग्रेसको पहिलो दाउ छ। त्यसो नभए गैर राजनैतिक व्यक्तिलाई समर्थन गर्न तयार भएर राष्ट्रपति एमालेको पोल्टामा जानबाट रोक्ने काङ्ग्रेसको दोस्रो रणनीति छ। कोर्स करेक्सन गर्ने प्रयासमा काङ्ग्रेस नयाँ पत्रिकामा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुदसहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
सुन हे दिदी बहिनी, सुन दाजु भाइ, खाता खोलौ नेपाल बैंकमा जुनी भरिलाई, बचत गरौ नेपाल बैंकमा जुनी भरिलाई। नेपाल बैंक नै हो यो देशकै पहिलो, पुस्तौदेखि पुस्तासम्म इतिहास गहिरो। कति राम्रो ब्याज दर पाइने, पैसा बचत गर्दा सस्तो कर्जा लिन मिल्छ अप्ठ्यारोमा पर्दा। जनताको विश्वासिलो कारोबारमा खरो, देशैभरि शाखा सञ्जाल प्रविधिमा तरो। कारोबार गर्न सक्छौ बसी बसी घरमा,
समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अब सबैको मुहारमा खुसी छाउने भयो,
किनकि
सस्तो भा राम्रो इन्टरनेटको सुविधा लिएर डिश होम फाइबर नेट आयो। डिश होम फाइबर नेट आयो
हजुर, 10 Mbps देखि 100 Mbps स्पीड सम्मको आकर्षक प्याकेजहरू लिएर डिश होम फाइबर नेट तपाई हाम्रो माझ आएको छ। आउनुहोस्, अब सुपर फास्ट इन्टरनेटको मजा लिनुहोस्। सेवा तथा सुविधाको लागि आजै नजिकको डिश होम डिलर दाइ अथवा 98015 44000 सम्पर्क गर्नुहोस्। डिश होम फाइबर नेट जोड्दै सारा देशलाई।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमायल आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। 3 दिने भ्रमणमा नेपाल आउन लागेका इजमायलको भ्रमणका क्रममा नेपालले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउने भएको छ। नेपाल र मलेसियाबीच 2075 कार्तिक 11 गते श्रम सम्झौता भएको थियो। नेपालले मलेसियाली मन्त्रीसँग सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्ध लगायत विषयमा छलफल हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडी की प्रमुख सामन्था पावर यसै साता नेपाल भ्रमणमा आउनुहुने भएको छ। युएसएआईडीले हिजो विज्ञप्ति जारी गर्दै पावरले फेब्रुअरी पहिलो साता नेपाल भ्रमण गर्ने उल्लेख गरेको छ। सन् 2002 तत्कालीन विदेश मन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यो उच्च तहको भ्रमण हो। राष्ट्रिय सुरक्षा परिषदकी सदस्य समेत रहेकी सामन्था अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन्। अमेरिकाका राजनैतिक मामिला उपमन्त्री भिक्टोरिया नोल्यान्ड सोमबार मात्रै नेपालको दुई दिने भ्रमणबाट फर्केकी थिइन्। सामन्था कुन मितिमा काठमाडौँ ओर्लने भन्ने सम्बन्धमा अमेरिका र नेपाल दुवैले सार्वजनिक गरिसकेका छैनन्। तर कूटनीतिक स्रोतले माघ बाइसदेखि चौबिससम्म भ्रमण हुने जनाएको छ। 21 वर्षपछि अमेरिकाबाट उच्च तहको भ्रमण हुँदै कान्तिपुरमा समाचार छ।
कालीकोट तिलागुफा एकका भरत बुढा महिना दिनका लागि खाद्यान्न लत्ता कपडा र भाँडाकुँडा बोकेर सुर्खेत झरेका छन्। अपुग भए गाउँबाट वीरेन्द्रनगर आउने आफन्तले चामल मकै सिमी आलु लगायतका खाद्यान्न ल्याइदिने भएकाले उनलाई ढुक्क छ। नारायणी चौरको मालिका मावि नारायणी चौरमा 10 कक्षाका उनलाई ट्युसन पढ्नका लागि सुर्खेत झर्नुपर्ने बाध्यता आइलागेको हो। अत्यधिक चिसो हुने हिउँदमा विद्यालयमा पढाइ हुँदैन, त्यसैले ट्युसन पढ्न सुर्खेत झर्ने विद्यार्थीको लर्को छ। मालिकाका कक्षा प्रथम कमल बुढाले पनि पढ्नकै लागि घर छाडेर सुर्खेत गएको 2 साता बित्यो। उनीसँगै 14 विद्यार्थी सुर्खेतमा ट्युसन पढ्छन्। अंग्रेजी, गणित, विज्ञान, ऐच्छिक गणित गरी 4 विषयको ट्युसन पढ्न उनीहरूले गाउँ छाडेका हुन्। एउटा विषयको ट्युसन पढ्न मात्रै विद्यार्थीले महिनामा कम्तीमा 2,000 रुपियाँ तिर्नुपर्छ। सातु सामल बोकेर ट्युसन, कान्तिपुरमा समाचार छ।
भिरालो अनि पाखो जमिन, त्यसमा माटो लगाएर बनाएका कच्ची घर सामान्य रूपले हेर्दा पनि जोखिममा देखिन्छन् जति बेला पनि पहिरोको डर छ। त्यसैमा शक्तिशाली भुइँचालो गएपछि क्षति नहुने कुरै भएन। माघ 10 गते बाजुराको विषया केन्द्रबिन्दु भएर भूकम्प गयो। 5.9 रेक्टर स्केलको भूकम्पले धनजनको क्षति भयो। डरलाग्दा पहाडको भिरालो जमिनमा बनाइएका घरहरू भूकम्पका कारण केही भत्किए, अधिकांश चर्किए, बस्न मिल्ने छैनन्। अहिले भूकम्प पीडित पालमुनि रात कटाउन बाध्य छन्। पालमुनि नाबालक, वृद्ध वृद्धा, सुत्केरी, गर्भवती, दीर्घरोगी, दम लगायतका रोगी पनि छन्। बस्न न अर्को घर छ न राज्यबाटै भरपर्दो व्यवस्था गरिएको छ। भूकम्प पीडित बिचल्नीमा छन्। भूकम्प पीडितसँग अहिले चिसो छल्न आगो बाहेक अर्को विकल्प छैन। भूकम्पले बाजुरा, हिमाली र गौमूल गाउँपालिकामा बढी क्षति पुर्याएको छ। भूकम्पका कारण बाजुरामा 1 जनाको ज्यान गयो, 5 जना घाइते भए, 50 भन्दा बढी पशु चौपाया मरे। भूकम्पले घर भत्किँदा र चर्किँदा पालमुनि बसेका मध्ये गर्भवती, सुत्केरी र बालबालिकालाई बढी शास्ति भएको छ। बिचल्नीमा बाजुराका भूकम्प पीडित, नागरिक दैनिकमा समाचार छ।
सुखायाम लम्बिएसँगै यस वर्ष विद्युत उत्पादन, आयात र आपूर्तिमा असन्तुलन पैदा भएको छ। क्षमताअनुसार विद्युत उत्पादन हुन नसक्दा औद्योगिक क्षेत्रमा विद्युत कटौती सुरु भएको छ। भारतबाट पर्याप्त विद्युत नआउँदा तथा स्वदेशी उत्पादनमा गत वर्षको तुलनामा करिब 200 मेगावाटले कमी आएपछि उद्योगहरूमा बिजुली कटौती सुरु भएको हो। विद्युत उत्पादन र वितरणमा भारी अन्तरका कारण वीरगञ्ज र भैरहवामा रहेका औद्योगिक क्षेत्रमा बिजुली कटौती भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हाल सामान्य अवस्थामा करिब 800 मेगावाट मात्रै बिजुली उत्पादन भइरहेको छ। माग भने 1200 मेगावाटसम्म हुन्छ। पिक आवरमा विद्युतको माग बढेर करिब 1700 मेगावाटसम्म पुग्ने गरेको छ। यस वर्ष हिउँदमा छिटपुट वर्षा नहुँदा बिजुली उत्पादन घटेर करिब 800 मेगावाटमा झरेको छ। सुखायाम लम्बिदा विद्युत आपूर्तिमा असन्तुलन, कान्तिपुरमा समाचार छ।
सिंहदरबारको फोहोर विसर्जनमा चरम लापरवाही भएको पाइएको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट आसपासका क्षेत्र हिजो हिलाममै र दुर्गन्धित हुनमा ढल फुटेर वा ढल जाम भएर नभई फोहोर विसर्जनमा भएको लापरवाहीका कारण हो। पूर्वी गेटसँगै रहेको पानी प्रशोधन केन्द्रको फोहोर बगेर पूर्वी गेट र अनामनगर क्षेत्रको सडक फोहोर तथा हिलामे बन्यो। यस्ता विपत्ता आउँदा तत्काल काम गर्ने गरी काठमाडौँ महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालन गरी मर्मत गर्ने जनाएको थियो। त्यस्तो एम्बुलेन्सको काम पायो कि पाएन भन्ने जिज्ञासामा सिंहदरबारकै लापरवाहीले त्यस्तो समस्या आएको र पूर्वाधारको समस्या नरहेको दावी काठमाडौँ महानगरपालिकाले गरेको छ। आजको गोर्खापत्रले यो समाचार प्रकाशित गरेको छ।
र इलामका प्रेम प्रसाद आचार्यले राजधानीको नयाँ बानेश्वर स्थित संसद भवन अगाडि पेट्रोल छर्केर आत्मदाह गर्नु अघि आफूले आत्मदाह गर्नुपर्ने कारण खुलाएर सामाजिक सञ्जालमा नाम किटेका व्यक्तिहरूसँगको सोधपुछलाई प्रहरीले तीव्रता दिएको छ। सरकारले उक्त घटनाको बारेमा छानबिन गर्न गठन गरेको आयोगले आचार्यले नाम लिएका व्यक्तिहरूलाई सोधपुछ गर्ने क्रममा गैरावासीय नेपाली संघका संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतोसँग प्रहरीले हिजो बयान लिएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले भन्नुभयो, आचार्यले नाम लिएका व्यक्तिका बारेमा आत्महत्या दुरुत्साहनको मुद्दा परेकाले व्यवसायी महतोसँग बयान लिइएको हो। यसैबीच आचार्य आत्मदाह प्रकरण संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा आचार्यले आत्मदाह गरेको घटनाको सम्बन्धमा छानबिन गर्न माग गरिएको छ। बैठकमा विशेष समयमा बोल्दै नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले आचार्यको आत्मदाहको घटनाका बारेमा छानबिन गर्न न्यायिक आयोग गठनको माग गर्नुभयो। आजको नेपाल समाचार पत्रमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। आर्थिक वर्ष सन् 2023-24 लागि भारतले नेपाललाई दिने सहयोग अनुदान रकम 2 अर्ब रुपियाँ बढाएको छ। भारतीय वित्त मन्त्री निर्मला सीतारमणले हिजो सार्वजनिक गरेको सन् 2023-24 संघीय बजेट वक्तव्य मार्फत भारत सरकारले नेपाललाई दिने सहयोगको रकम बढाएको हो। यस अनुसार आगामी आर्थिक वर्ष भारतले नेपाललाई 5 अर्ब 50 करोड भारू अर्थात 8 अर्ब 80 करोड रुपियाँ अनुदान सहयोग गर्नेछ। चालु आर्थिक वर्षको तुलनामा यो 1 अर्ब 25 करोड भारू अर्थात् 2 अर्ब रुपियाँले बढी हो। चालु आर्थिक वर्षको बजेट मार्फत भारतले नेपाललाई 4 अर्ब 25 करोड भारू अर्थात् 6 अर्ब 80 करोड रुपियाँ अनुदान रकम छुट्याएको थियो। भारतले भुटानलाई भारू 24 अर्ब, मालदिप्सलाई 4 अर्ब, अफगानिस्तान र बङ्गलादेशलाई 2-2 अर्ब तथा श्रीलङ्कालाई 1 अर्ब 50 करोड रुपियाँ भारू अनुदान रकम छुट्याएको छ। भारत सरकारले व्यक्तिगत आयकरको सीमा पनि बढाएको छ। व्यक्तिगत अधिकतम आयकरको दर पनि 42% घटाएर 39% झारिएको छ। भारतमा पनि 5-30% व्यक्तिगत आयकरको सीमा तय गरिएको छ। विद्युतीय सवारी साधनको उत्पादन तथा प्रयोगलाई बढाउन भारतले केही वर्ष यता सहुलियत दिइरहेको छ, तर सवारी साधनका पार्ट पुर्जा आयातमा 30% कर लाग्दै आएकामा त्यसलाई बढाएर 35% छुट्याइएको छ। भारत सरकारले आगामी आर्थिक वर्षका लागि 27.2 लाख करोडको आय तथा ऋण र 45 लाख करोडको खर्च सहितको बजेट घोषणा गरेको छ, जसमा 23.3 लाख करोड कर मार्फत उठाउने लक्ष्य छ। भारतले करिब 450 खर्ब भारूको बजेट विनियोजन गरेको हो। यसमध्ये करिब 100 करोड पुँजीगत खर्च छ। त्यसमध्ये करिब 20 खर्ब रेल र पूर्वाधारमा छुट्याइएको छ। भारतले दिने अनुदान 2 अर्ब बढ्यो। आजका पत्र पत्रिकाले समाचार छापेका छन्।
अब खेल समाचार। अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेमवाङ एसियाली फुटबल महासंघ एएफसी कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन्। बहराइनको राजधानी मनामामा हिजो भएको 33 एएफसी कंग्रेसबाट उनी निर्वाचित भएका हुन्। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले भ्रष्टाचार अभियोगमा प्रतिबन्ध लगाइएका एन्फाका पूर्व अध्यक्ष गणेश थापापछि महादेशीय फुटबलको सर्वोच्च निकायमा निर्वाचित हुने नेमवाङ पहिलो नेपाली हुन्। थापा सन् 2003 दुई कार्यकाल एएफसी सदस्य र 2011 उपाध्यक्ष निर्वाचित भएका थिए, तर उनलाई भ्रष्टाचार गरेको ठहर गर्दै फिफाले सन् 2015 नोभेम्बरमा फुटबल गतिविधिमा संलग्न हुनबाट 10 वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। एएफसी सदस्यमा नेमवाङ पत्र पत्रिकामा समाचार छ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
समयमै काम नसकेपछि आफ्नै कम्पनीको म्याद थप्दै सहरी विकास मन्त्री पाण्डे, कालो सूचीमा पर्ने ऋणी 3 गुणाले बढे।
80 करोडको इन्धन ट्याङ्की निर्माणमा अख्तियारको अनुसन्धान। भ्रष्टाचारमा दोषी ठहर भएका सडक विभागका पूर्व महानिर्देशकको 65 आना जग्गा जफत।
संसदमा सांसदहरूको जुहारी, सभामुख मौन, गृह मन्त्रालयको विवादमा मध्यमार्ग खोज्दै एमाले।
भारतद्वारा 450 खर्बको बजेट सार्वजनिक, नेपाललाई पाउने 9 अर्ब रुपियाँ सहयोग, आयकरको सीमा बढाइयो।
र एन्फा अध्यक्ष निवाङ एएफसीको कार्य समिति सदस्यमा निर्वाचित।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। समीसा र नरेन्द्र विदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।